episode has been produced in collaboration with The Record. It might be distressing for some as it contains mentions of COVID-related death and anxiety.
Hi, namaste. Mero naam Itisha Giri.
Mero naam Prikuti Rai.
And welcome to Bozu Bazai. There is also majority of like the population in Nepal has received at least one dose of the vaccine. Things around the world are also easing up. Spain, Mabo, no masks. Pani.
Oh my God. Suru bhayo. Stay away from me, Tisha.
Tara, looking back, you know, yo dui barsa, it just feels like those 2 years have just merged into each other, and it's just this standalone sort of horrific experience. Tara, beyond the numbers and beyond sort of the damage that the pandemic has done around the world, we have always talked about how COVID has perhaps disproportionately affected women and their well-being, especially when it comes to frontline healthcare workers. And in order to find out more about the experiences of health services ma kaam garirahanu bhayeko mahilaharu, we invited a very talented, a very special reporter. Brigitte, please introduce our reporter.
Thank you. So, aaja hamisanga studio ma hununcha Manju Taylor ji. She's a journalist with Naya Patrika. Wahale tyaha health beat ra social justice ko barema reporting
garnu bhayeko. And gender.
And gender ko barema reporting garnu bhayeko 3 barsha bhayisakyo. Yo bhanda agadi waha saaja sawal ma hununthyo. So, welcome to Bozu Bazai, Manju.
Dhanyabad.
Ani Manju ko chai reporting, I'm sure tapaiharule gaeko 2 barsha ma, if you followed national news closely, a lot of the stories, important stories, analysis were, you know, like broken scoop haru Manju ko aathyo, especially when it came to reporting on the pandemic. Wahale chai shuruwati ko din dekhi nai, not just okay eti case aayo eti case bhanda pani okay what to expect haina wahako reporting haru padda khari chai okay eso huna like you feel, you come back feeling informed. I malai personally chai lageko testo thyo when I was reading a lot of these stories. So thank you as a reader to Manju for doing these amazing pieces.
Yeah, ani Manju ko रिपोर्टेड पिस त आउँछ नै होइन पछि, तर मन्जुलाई पनि सोध्नु मन थियो कि किनभने 2 वर्ष पेन्डेमिकको बेलामा हेल्थ बिटको रिपोर्टर होइन हस्पिटल्सहरूमा भएको एक्सपिरियन्स होइन तपाईँलाई चाहिँ कस्तो भयो यो पेन्डेमिकमा रिपोर्टिङ गर्दाखेरि?
अब पेन्डेमिकलाई कसरी हेर्ने, जस्तो पेन्डेमिकमा जुनसुकै पनि विपदमा होइन महिलाहरू अलिक धेरै नै प्रभावित हुन्छन्, जस्तो एज अ रिपोर्टर त्यो लकडाउन, फर्स्ट लकडाउन, सेकेन्ड लकडाउन, हामी सबैलाई थाहा छ फर्स्ट लकडाउनमा कतिको डर थियो, त्यो एकजनालाई कोभिड भयो भने त्यो घर नै सिल गरिदिने, ए त्यो घरमा त कोभिड भयो नजिक जानु हुँदैन अथवा आउनै नदिने, नजिक हिँड्यो भने, जस्तो फ्रन्टलाइनरहरूलाई अलिक धेरै गाह्रो थियो क्या, धेरै जस्तो स्वास्थ्यकर्मी परे कि भन्ने चाहिँ हो, किनभने त्यति बेला स्टोरिजहरू आइरहन्थ्यो सोसियल मिडियामा, यो चाहिँ नर्स हो, यो चाहिँ डक्टर हो भनेपछि घर भाडामा बसेछ भने घरबाटै निकालिदिने, यस्तो खालको भइरहेको थियो नि त. त्यस्तोमा अब पर्सनली मैले कस्तो फिल गरेँ भने, जस्तो अब त्यहाँनिर कतिपय हस्पिटलहरूमा डक्टरहरूले पनि भित्र फोन मात्रै राख्ने अनि त्यसपछि औषधि राखिदिने अनि फोनबाट कम्युनिकेसन गरेर भित्र बिरामीहरूलाई यो खाऊ, यो टाइममा यति खाऊ भन्ने, बाहिरबाट खाना दिने, यस्तो गर्थे अनि सुरुको फर्स्ट लकडाउनको टाइममा चाहिँ. अनि त्यति बेला इभन त्यहाँनिर बिरामीसँग चिकित्सक पनि हुँदैन थियो क्या, अनि त्यस्तोमा पनि हामी आइसोलेसन वार्डभित्र गइदिन्थ्यौँ, पिपी अरू कुराहरू युज गर्थ्यौँ, मास्कहरू, पन्जाहरू युज गर्थ्यौँ, तर त्यति बेला पनि त्यहाँभित्रै गएर उनीहरूको सेन्टिमेन्ट हुन्छ नि बिरामीहरूको, कति हस्पिटलमा त अब हामीलाई भित्र जान दिँदैन थियो तर जान्थ्यौँ, जस्तो टेकुमा भयो, पाटनमा, टिचिङमा, यस्तोमा, बिरमा, हामी एभ्री डे अनि हामी आइसोलेसन भिजिट गरेर आउँथ्यौँ क्या. अनि त्यो पिरियड कस्तो हुन्थ्यो भने, अब हाम्रो प्रोफेसन एज अ रिपोर्टर त त्यहाँनिर काम त हुन्थ्यो होइन, तर त्यो सेन्टिमेन्ट त डर त हामीलाई पनि हुन्थ्यो नि होइन. अनि त्यति बेला चाहिँ त्यो मान्छे मरेको त्यहीँनिर अगाडि मरिरहेछ, त्यहीँनिर मान्छे रोइरहेछ, भित्र जान दिइरहेको छैन, त्यो खालको त्यो एकदमै धेरै, त्यो एकदमै गाह्रो पिरियड थियो.
अनि जस्तो अब गएको 2 वर्ष हेर्दाखेरि त अब त्यो दुई वर्ष कहिले सुरु भयो कहिले अन्त्य भयो जस्तो त्यो पनि हामीलाई अहिले कस्तो गाह्रो हुन्छ नि सम्झिन होइन के गरिरहेको थियौँ हामी दुई वर्ष अगाडि त तपाईँलाई चाहिँ अब जस्तो भनौँ न यो कोभिड सुरु भएदेखिको होइन फर्स्ट टाइम जुन तपाईँले भन्नुभयो नि आइसोलेसन वार्डहरूमा जानुभएको थियो होइन फर्स्ट टाइम चाहिँ त्यसरी कुनै हस्पिटलमा जाँदा जहाँ चाहिँ अब भनौँ न अब चाहिँ त्यहाँ पेसेन्टहरू राख्न थालिसकेका थिए होइन कोभिड पोजिटिभ पेसेन्टहरू त्यति बेला त्यो फर्स्ट डेको तपाईँलाई केही सम्झना छ हाउ वुड यु एक्सप्लेन द्याट फर्स्ट डे अफ
फर्स्ट डे यस्तो थियो फर्स्ट लकडाउनमा त्यति धेरै हिँडेन फर्स्ट लकडाउनमा चाहिँ हिँड्नै दिएको थिएन होइन बाहिरबाटै अलि रिपोर्टिङ गर्थ्यो ओकफोमा चलिसकेको थियो हाम्रो भन्नाले रिपोर्टिङ जाने तर अफिस नजाने घरैबाट लेखेर पठाउने त्यो भइरहेको थियो अनि जब सेकेन्ड वेभ सुरु भयो धेरैजना चाहिँ सेकेन्ड वेभमा अलि धेरै प्रभावित भयो नि त त्यति बेला चाहिँ टेकुमा थियो सायद टेकुमा एकदमै धेरै भिड हुन्थ्यो टेकु नजिक कोही पनि मान्छे हुँदैन थियो क्या त्यति बेला रोडहरू यति सुनसान हुन्थ्यो यति खाली हुन्थ्यो मान्छे हुँदैन थियो बाटोमा पुलिस अनि त्यसपछि फाटाफाट हिँड्ने गाडीहरू त्यही मात्र हुन्थ्यो टेकु वरिपरि यति सुनसान हुन्थ्यो अनि ठ्याक्कै हामी टेकु छिर्यौँ अब हामीलाई चाहिँ अब सबैलाई इन्ट्री थिएन होइन त्यति बेला हामीलाई चाहिँ भित्र जान दिन्थ्यो गएको अनि त्यहाँ मान्छे मर्न सुरु भइसकेको थियो क्या दिनमा दुई तिनजना तिन चारजना मर्न सुरु भइसकेको थियो त्यति बेला चाहिँ लकडाउन नभइसक्दै त्यो छो हुन थालिसकेको थियो त्यो पछि एक दुई दिनमा लकडाउन पनि भइसकेपछि भयो अनि ठ्याक्कै एकजना मम हुनुहुँदो रहेछ क्या मम चाहिँ त्यस्तै एबभ 50 हुनुहुँदो होला छोरा चाहिँ 30 उहाँ चाहिँ आर्मीमा हुनुहुँदो रहेछ अनि ठ्याक्कै बाबा र छोरालाई चाहिँ हस्पिटल टेकुमा लिएर पहिलेदेखि उपचार गरिरहेको थियो बाबा चाहिँ जनरलमा हुनुहुन्थ्यो एसटियुमा हुनुहुन्थ्यो अनि छोरो चाहिँ आइसियुमा राखेको थियो अनि मम्मी चाहिँ घरमै हुनुहुन्थ्यो होइन अनि ठ्याक्कै त्यही दिन के भयो भने हामी त अपडेट भइरहन्छ नि त कहाँ कुन बिरामीको के भइरहेछ भनेर अनि के भयो भने बाबा एसडियुमै हुनुहुन्छ ठिक छ बाबाको कन्डिसन नर्मल छ भन्ने भयो अनि छोरोको ठ्याक्कै डेथ भयो अब तिनजना मात्र रहेछन् अनि ठ्याक्कै मम्मीलाई पनि गाह्रो भयो भनेर मम्मीलाई पनि हस्पिटल ल्यायो क्या टेकु नै यस्तो छ टेकुमा इमर्जेन्सी यतापट्टि गेट छ पछाडिबाट कर्न आइसियुको बेडबाट एउटा यस्तो वे छ सबै त्यहाँबाट चाहिँ लास निकालिन्थ्यो त्यो आर्मी नआउँदासम्म त्यही ग्राउन्डमै लास राखिन्थ्यो होइन त्यो बाहिरैको त्यो त्यहाँ अहिले पनि त्यहाँ जान अर्कै फिल हुन्छ त्यो त्यो देखेकाहरूलाई अनि ठ्याक्कै उताबाट स्ट्रेचरमा चाहिँ लास ल्याए यताबाट स्ट्रेचरमा चाहिँ मम्मीलाई भित्र लिएर गएँ क्या अनि बाबा चाहिँ भित्र एसटियुमा हुनुहुन्छ त्यहाँनिर छोरी हुनुहुन्थ्यो कि अथवा कोही हुनुहुन्थ्यो आफन्त अनि यस्तो नमजाले रुनु भयो क्या तर त्यहाँनिर रुनु भयो तर अलिक पछाडि फर्केर त्यहाँनिर मम्मी छन् पछाडि सायद भाइ थियो अथवा कोही थियो भाइको लास देखेर चाहिँ न मम्मीलाई केही भन्न सक्ने अवस्था छ त्यो मम्मीलाई भित्र लगिरहेछ नि भाइको लास बाहिर ल्याइरहेछ त्यहाँनिर यस्तो त्यो अब त्यहाँ पछि आफन्तहरू पनि आए बाहिर बसे अनि त्यहाँनिर त्यो मम्मीले त्यो छोरो हो भनेर चिनेको भए चाहिँ के हुन्थ्यो भन्ने चाहिँ भयो क्या त्यहाँनिर त्यो सिचुएसन नै खै कसरी भन्ने त्यसलाई अब होइन अनि त्यहाँनिर पछि आएर त्यो मम्मीलाई भित्र लगिसकेपछि त्यहाँनिर आफन्तहरू यसरी नमजाले रोएँ होइन त्यसपछि मलाई यस्तो गाह्रो भएको थियो पर्सनली म त्यति बेलासम्म त्यति गाह्रो फिल भएको थिएन अनि मलाई त्यो सफोसिकेसन हुन्छ नि के भन्छ त्यो एकदमै गाह्रो भयो मलाई नजिया भयो कि के भयो जस्तो फिल भयो मलाई गाह्रो भयो भने मैले त्यहाँनिर अनि त्यहाँनिर चिनजानकै हुन्थ्यो डक्टर साहबहरू तिमी बाहिर जाऊ जाऊ बाहिर जाऊ भन्नुभयो अनि म बाहिर आएर पानी किनेँ अनि मुख धोएँ बाहिर अलिक तल आएर रुखमा छेउमा बसेर अनि मेरो साथी पनि थियो अनि मुख धोएँ अलिकति बसेँ अलिकति फ्रेस भयो अनि बल्ल म घर गएँ क्या त्यो दिन यति गाह्रो फिल भयो त्यो मलाई सायद मलाई सास फेर्न गाह्रो भइरहेछ जस्तो भइरहेछ क्या त्यो त्यस्तो खालको सिचुएसन थियो अब त्यो पेन्डामिकमा त्यसलाई कसरी भन्ने अब त्यो अहिले त अब यसो नर्मल भइसक्यो
तिमीले हाम्रो सबै जो जो गेस्टहरूलाई इन्टरभ्यू गरेको छौ नि उहाँहरू सबैलाई तिमीले एउटा क्वेसन सोधेको छौ कोभिडको बेलामा त्रास थियो डर थियो होइन उहाँहरू त अब स्वास्थ्य कर्मीहरू एक प्रकारको सेवा उहाँहरूले दिइराख्नुपर्छ होइन तिमी पनि रिपोर्टर तिम्रो काम नै हो रिपोर्ट गर्नु होइन सो तिमीलाई नै त्यो क्वेसन सोद्धाखेरि चाहिँ लाइक तिमीलाई काम गर्दाखेरि त्यो एक प्रकारको अहिले तिमीले जुन एक्सपिरियन्स हामीलाई सेयर गर्यो त्यो सुन्दाखेरि हामीलाई गाह्रो भइरहेछ होइन तिमीले त त्यो फर्स्ट एक्सपिरियन्स मात्रै भयो तिमीले कतिवटा त्यही सिचुएसनमा तिमीले आफूलाई धेरैचोटि पायो होला त्यो पछि होइन दुई वर्ष लाइक लगभग सो त्यति बेला चाहिँ तिम्रो आफ्नो मेन्टल हेल्थ तिम्रो आफ्नो फिजिकल हेल्थ चाहिँ कस्तो थियो
मलाई कोभिड भएन फर्स्ट र सेकेन्ड वेभमा हामी त्यो के भन्छ सुरक्षाका उपायहरू अप्नाएर गएका थियौँ कोभिड भएन अब राम्रो पाटो भयो त्यो चाहिँ मेन्टली चाहिँ कस्तो थियो भने अफिस जाँदैन थियो हामी त्यति बेला थ्याङ्कगड मेरो घरमा चाहिँ कोही थिएन क्या म एक्लै बस्थेँ म चाहिँ थ्याङ्कगड नै भन्छु किनभने मलाई त्यो खालको प्रेसर थिएन क्या अब म त्यो घरमै कोही थिएन क्या माथि हुनुहुन्थ्यो मुवाहरू हुनुहुन्थ्यो माथि हुनुहुन्थ्यो त्यो घरमै कोही नभएर मलाई जति बेला आउन जान जसरी बस्न पनि एकदमै फ्री थियो त्यही भएर मलाई त्यति प्रेसर खेप्नु परेन अरूको देख्दाखेरि त्यही भएर मलाई हिँड्न सजिलो थियो हिँड्न आउन जान आफ्नो छुट्टै भएर प्रब्लम भएन सङ्क्रमणकै डर थियो त्यति बेला अनि डर चाहिँ लाग्थ्यो एकदमै धेरै घरमा चाहिँ मैले फोन गर्दा चाहिँ म बाहिर गइरहेको छु भनेर भन्थेँ तर त्यही घरमा बस्ने मान्छेलाई पनि म यता कोभिडको रिपोर्टिङ गरिरहेको छु भन्ने थाहा थिएन क्या मैले भनेको थिएन अनि घरमा पनि फोन गर्दाखेरि चाहिँ अनि ठिक छ म बाहिर त्यति बाहिर हिँडेको छैन भनेर भनिदिन्थेँ होइन तर एक्लै बस्दा चाहिँ म कस्तो एकोरो नै भइसकेको थिएँ क्या एकदमै धेरै कस्तो भने त्यति बेला ठ्याक्कै मैले मेरो क्लास पनि भइरहेको थियो होइन मास्टरको अनलाइन क्लास हुन्थ्यो मर्निङमा अर्ली मर्निङ 6-10 क्लास हुन्थ्यो त्यसपछि रिपोर्टिङ 2-3-4 घर गएँ त्यसपछि कोभिड लेख्थेँ त्यसपछि मैले इन्टरनेसनल पनि हेर्थेँ कोभिड अनि नेपालको पनि कोभिडको अल ओभर लेखिरहेको हुन्थेँ त्यो एकदमै धेरै अपडेटेड हुन्थ्यो क्या सोसियल मिडियामा पनि अलमोस्ट डक्टरहरूसँग कुरा हुन्थ्यो नर्सेसहरूसँग अनि उनीहरूले पनि त्यही कुरा गर्थे घरमा फोन गऱ्यो भने कोभिड मात्रै हुन्थ्यो राति 11-12 अफिसले अपडेट लिन्थ्यो कोभिड मात्रै हुन्थ्यो त्यो कोभिड त यति युज टु भइसकेको थियो कि त्यो बिस्तारै त्यो युज टु भएर डर चाहिँ कमै लाग्थ्यो कि जस्तो भयो थियो मलाई तर त्यो एकदमै एकोहोरो क्या एकोहोरोपन चाहिँ भइसकेको थियो मलाई त्यो एक्लै बस्थेँ म त्यो के भन्छ फर्स्ट एन्ड सेकेन्ड वेभको बिचमा त्यो 7-8 जति घरमा एक्लै थिएँ कोहीसँग कुरा गर्दैन थिएँ म घरमा
अनि तपाईँले गएको 2 होइन कोभिडको बारेमा यति रिपोर्टिङ गर्नुभयो हस्पिटल्सहरू जाने काम स्वास्थ्य कर्मीहरूसँग कुरा गर्ने काम होइन अनि एउटा चाहिँ जस्तो भनौँ न तपाईँले रिपोर्टर हुँदा रिपोर्टिङ गर्दाखेरि चाहिँ यो पब्लिक र यो प्राइभेट हस्पिटलको चाहिँ के कस्तो फरक चाहिँ देख्नुभयो इन टर्म्स अफ भनौँ न सर्भिसेस कस्तो थियो होइन हस्पिटल्सहरूको तयारीहरू कस्तो देख्नुभयो तपाईँले के कस्तो भिन्नता आई मिन डे टु डे देख्नुहुन्थ्यो
अभियसली अब सरकारी र निजीमा त त्यो फरक हुने नै भयो एकदमै धेरै नै फरक हुन्थ्यो फरक कस्तो भने पछि जस्तो काठमाडौँमा ठुलो हस्पिटलहरू कोभिडै भनेर छुट्याइदिएको थियो त्यति बेला होइन कोभिड हस्पिटलै भनेर जस्तो टिचिङ भयो यता टेकु भयो पाटनको छुट्टै भयो पाटनमा अरू पनि थियो टिचिङमा पनि थियो जे होस् पुलिस हस्पिटल भयो यता आर्मीको भयो बलम्बुको भयो सशस्त्रको अनि धुलीखेलको भयो भक्तपुरको भयो यी हस्पिटलहरू चाहिँ कोभिड हस्पिटलै भनेर छुट्याइदिएको थियो म्याक्सिमम् बिरामीहरू चाहिँ निजीमा भन्दा सरकारीमा धेरै गएको थियो क्या कोभिडको फर्स्ट टाइममा चाहिँ के भएको थियो भने अब त्यही त हो नि हाम्रो निजीमा भयो भने अनि राम्रो सेवा सुविधा पाइन्छ भनेर निजीमा गइन्थ्यो निजीमा चाहिँ के थियो भने अब त्यो कस्ट धेरै हुन्छ भन्ने नै थियो होइन पछि के गरेँ भने धेरैजसो निजी हस्पिटलले चाहिँ कोभिडको डरले पछिल्लो टाइम चाहिँ गरेँ स्टार्टिङमा चाहिँ त्यति सेवा दिएको थिएनन् कोभिडको सेवाहरू चाहिँ यो पेन्डेमिकमा चाहिँ त्यस्तो भएन निजी र सरकारीमा भन्ने कुनै त्यति धेरै फरक भएन किनभने सक्नेले त्यो के भन्छ पैसा खर्च गर्न सक्नेले चाहिँ निजीमा गए अनि सरकारीमा पनि राम्रो सुविधा दिएको भयो पेन्डेमिकमा त्यति धेरै डिस्टेन्स हुन्छ नि त्यति फरक चाहिँ थिएन
सिफ्ट्सहरूमा जुन तपाईँले त कति नर्सेस डक्टर्सहरूसँग कुरा गर्नुभयो होइन त्यो हेल्थ वर्कर्सहरूको एक्सपिरियन्स हेर्दाखेरि चाहिँ उहाँहरूको लागि पनि सेम नै थियो निजी र सरकारीमा काम गर्ने लोड अथवा
सरकारीमा यस्तो थियो सरकारीमा पनि निजीमा जस्तै कति बेला त 24 ड्युटी हाल्दै थियो एउटा कुरा अनि अर्को के थियो भने त्यो स्वास्थ्य कर्मीलाई घर जान अप्ठ्यारो भयो भनेर त्यहीँनिर आइसोलेसन वार्डहरू नै उनीहरूलाई छुट्याइदिएको थियो क्या त्यही यति ड्युरेसनसम्म बस्ने अथवा 2 बस्ने यता बस्ने अनि घर जाने अथवा तपाईँलाई गाह्रो छ भने हस्पिटलमा बस्ने भनेर धेरैजसो स्वास्थ्य कर्मीहरू कोभिड वार्डमा जति नै काम गर्छन् तिनीहरूलाई बस्न चाहनेलाई हस्पिटलले छुट्याइदिएको थियो अनि त्यही भएर त्यो एकदमै खटिए के भन्छ सरकारीमा पनि नर्सेसहरू एकदमै धेरै खटिए निजीमा पनि खटिए त्यो पेन्डामिकमा त्यति पहिला अघि पछिको जस्तो चाहिँ फरक थिएन मैले देख्दाखेरि चाहिँ
अनि यो भनौँ न 2 अगाडि त अब यति धेरै अन्यलता थियो डर थियो होइन अनि धेरैजना हामी लगाएर सबैजनाले अब कहाँ हेर्ने भन्दाखेरि त हामी त राज्यप्रति नै हेर्छौँ नि त होइन उहाँहरूले दिने इन्स्ट्रक्सन उहाँहरूले दिने अब भनौँ न राहतदेखि लिएर होइन जस्तो त्यो के भन्ने अब गार्जियनकै भूमिका थियो नि त स्टेटको त त्यति बेला होइन तर गएको अब त्यसपछि गएको 2 अब तिनवटा लहर आइसक्दा होइन सरकारले के कस्तो कुराहरू चाहिँ अझै ठोस रूपमा राम्रो गर्न सक्थ्यो भनौँ, कतिवटा कुराहरू चाहिँ प्रिभेन्टेबल हुनसक्थ्यो कि अलिकति अवस्था अलिकति सहज पार्न सक्थ्यो कि होइन, के कस्तो कुराहरू चाहिँ चुक्यो अथवा अलिक राम्ररी गर्न सक्थ्यो जस्तो लाग्छ तपाईँलाई चाहिँ?
जस्तो कोभिड नियन्त्रणमा चाहिँ स्वास्थ्य सेवामा चाहिँ एकदमै राम्रो रेस्पोन्स छ पब्लिकको पनि, किनभने त्यो हस्पिटलहरू छुट्याइदियो, टाइममा रेस्पोन्स गर्यो, तर के भन्छ अक्सिजन पाइएन टाइममा, जस्तो टाइममा नाकाबन्दी गर्दैन, टाइममा अब परीक्षणहरू धेरै बढाइदिएन, यस्तो कुराहरू चाहिँ भयो बिचमा, तर तैपनि जतिसम्म भयो त्यो एकदमै पोजिटिभली पनि लिन सकिन्छ सरकारको. अब त्यहाँनिर अब पेन्डामिकमा अप्स एन्ड डाउन त भइहाल्छ होइन, जस्तो मैले डक्टरहरूसँग कुरा गरिरहँदा होइन भाइरोलोजिस्टहरूले के भन्छन् भने, जस्तो हाम्रो नेपालमा जति पनि कोभिडको लहरहरू आयो होइन, अहिलेसम्म तिनवटा लहर आएको छ, अनि जति पनि आछ इन्डियाबाट आएको छ कि, जब इन्डियामा सुरु हुन्छ त्यसपछि एक डेढ महिनाको ड्युरेसनमा नेपाल आइपुग्छ अनि त्यो चलिरहेको छ. अनि भनेपछि त्यो टाइममै फर्स्टमा थाहा थिएन होइन, तर सेकेन्डमा थर्डमा पनि एकदमै सरकारले त्यो के भन्छ हेलचेक्रा गरेको चाहिँ हो कि, जस्तो नागाहरू बन्द गर्दैन टाइममा, नागाहरू जस्तो इन्डियाको यताउतिको नागा बन्द गर्दैन, अनि त्यसपछि उडानहरू पनि, अनि उडानहरू पनि गऱ्यो जस्तो नाकामा परीक्षणको दायरा पनि बढाइदिएन, अनि हस्पिटलहरूमा पनि एकदमै धेरै उपत्यका बेस चाहिँ एकदमै धेरै भयो, जस्तो मैले चाहिँ उपत्यकामा हेर्छु म चाहिँ राम्रो छु भन्छु, तर जिल्लाहरूमा चाहिँ नाकाहरूमा चाहिँ त्यो स्वास्थ्य सेवा त्यति धेरै प्रभावकारी थिएन, अनि जस्तो परीक्षण नै भएन क्या कति धेरै, अनि त्यो चाहिँ गर्न सकेको भए अलि बेटर, अलि यति धेरैजना मान्छे मर्दैन थिए कि, जस्तो बिचमा सेकेन्ड वेभमा बिचमा हामी एकदमै पिकमा गयो नि त, त्यति बेला त एकै दिन कति धेरै मान्छे मर्ने, 5,000-10,000 सङ्क्रमित हुने हुन्थ्यो, त्यो टाइममा चाहिँ परीक्षणको दायरा मात्रै बढाइदिएको भए, काठमाडौँमा होइन काठमाडौँमा ठिकै थियो मेबी, तर गाउँमा चाहिँ त्यो पढाइदिएको कतिजना डक्टरहरूसँग कुरा गर्दा अब बाहिर नाकाबाट आए तर गाउँ छिरिसके, अब गाउँ छिरेपछि कतिजनालाई फैलियो त्यो कसैले थाहा नै नहुने गरेर, अनि त्यो त्यसमा चाहिँ गरिदिएको भए अलिक बेटर हुन्थ्यो कि भन्ने चाहिँ हो.
सो हाम्रो महामारीको चपेटामा नेपालका महिला स्वास्थ्य कर्मीहरूले गरेका काम भएका चुनौतीबारे धेरै लेखाजोखा हुन सकेको छैन गएको दुई प्लस इयर्समै होइन, त्यसैले आजको हाम्रो यो एपिसोड चाहिँ यसैको बारेमा यसैको सेरोफेरोमा हुनेछ. प्रस्तुत छ मन्जु टेलरको रिपोर्ट.
जेठ वैशाखको गर्मीमा इमर्जेन्सी वार्डमा 12 घन्टा ड्युटी, हस्पिटलको ड्रेसमाथि पिपी, त्यसमाथि गाउन, N95 मास्क र त्यसमाथि फेस सिल्ड. कोभिड महामारी फैलिएपछि पहिलो लहरमा अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेका तिनीहरू सम्झिँदा पनि डर लागेर आउँछ नर्स अमृता बडाललाई. 26 वर्षीय बडाल काठमाडौँको एक निजी अस्पतालमा काम गरेको 6 वर्ष भयो. कोभिड सङ्क्रमणका डरबीच अस्पतालका वार्डहरूको अनुभव सुनाउँदा उनले भनिन्,
त्यही हो, यस्तो गर्मी महिना थियो है, पसिनाले लुटुक्क भिजिरा हुन्थ्यो, फेसिल पनि खोल्न नमिल्ने, मास्क निकाल्न नमिल्ने, त्यो पिपी बाहिर फेरि हामी त गाउन लाउँथ्यो कि, आफ्नो ड्रेस हुन्थ्यो, ड्रेसमाथि पिपी अनि पिपीमाथि फेरि गाउन हुन्थ्यो कि, यस्तो निस्सासिन्थ्यो, कतिखेर त सफोकेसन भएर आफैलाई गाह्रो हुन्थ्यो कि.
ओमिक्रोनले ल्याएको तेस्रो लहरपछि कोभिड सङ्क्रमण सामान्य अवस्थामा फर्केको छ. स्वास्थ्य मन्त्रालयको विवरण अनुसार देशभर कोभिड सङ्क्रमणका कारण हुने मृत्यु दर शून्यमा झरेको छ भने दैनिक सङ्क्रमण दर पनि 1%भन्दा कम छ. लक्षित जनसङ्ख्याको 83.7%ले खोपको पूर्ण मात्रा लगाइसकेका छन्. सरकारले गत वर्षभित्रमा लक्षित जनसङ्ख्यामा पूर्ण खोप लगाइसक्ने लक्ष्य लिएको थियो. यद्यपि विश्व स्वास्थ्य सङ्गठनले अझैसम्म महामारी सकिएको घोषणा भनी गरिसकेको छैन. अधिकांशमा कम्तीमा एकपटक कोभिड सङ्क्रमण भइसकेको र खोपको पहुँच सहज बन्दै गएकोले महामारी सामान्य अवस्थामा फर्केको छ. तर यो 2 वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन आएका छन्. खास गरी अस्पतालमा रहेर सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्य कर्मीको कामको शैलीमा निकै परिवर्तन ल्याइदिएको छ. सङ्क्रमणका डरबीच सङ्क्रमित बिरामीको उपचारमा खटिँदा स्वास्थ्यकर्मीले भोगेका मानसिक तनावको त कुनै लेखाजोखा नै छैन. आफ्नो स्वास्थ्यको प्रवाह नगरी इमर्जेन्सीमा खटिनुपर्ने समय पुनः नफर्कियोस् भन्ने चाहन्छन् फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरू। महामारीको सुरुवातमा कोभिडले ल्याएको मानसिक विचलनले स्वास्थ्यकर्मीलाई कामको बोझ बनेको बताउँछिन् अर्थोपेडिक अस्पतालमा कार्यरत नर्स अमृता बडाल।
इमर्जेन्सीमा अब ड्रेसिङ गर्ने यस्तो उस्तो केसहरू नि आइरहेको थियो नि त, अनि सबैलाई पिसिआर पनि गराएको हुँदैन थियो, अनि यस्तो रिस्कमा गरिन्थ्यो केसहरू, अनि कतिको त गरिसके पछाडि अनि पोजिटिभ भन्ने थाहा हुन्थ्यो कि।
इमर्जेन्सी वार्डमा कार्यरत स्वास्थ्यकर्मीले अन्यको तुलनामा बढी खटिनुपर्ने बाध्यतासँगै दुर्व्यवहार पनि भोग्नु परेको तितो अनुभव छ अमृताको। सङ्क्रमण सर्ने डरले उनी महामारीका बीच परिवारबाट टाढा अस्पतालको क्वार्टरमा बस्दै आएकी छिन्।
कति हेल्थ पर्सनलहरूलाई त अब झन् त्यो पहिला क्राइसिसमा त अब यो हस्पिटलमा काम गर्ने भने पछाडि त घरबाट निकालिदिने त्यस्तो त्यस्तो हुन्थ्यो नि त, प्लस म त एक्लै बस्ने, के गरी पोजिटिभ भयो भने के गर्ने होला, अब बाहिर निस्किन दिँदैन पुरै, के भन्छ फिल नै गर्थे नि त त्यो टाइममा त देख्छु भने, अनि ला के गरी पोजिटिभ भयो भने के चाहिँ गर्ने होला, कहाँ बस्ने होला भन्ने त्यस्तो हुन्थ्यो कि।
र यो समस्या नेपाल बाहिर पनि उत्तिकै व्याप्त छ। चीनदेखि अमेरिका र क्यानाडासम्म विश्वभरि नै कोभिड विरुद्धको लडाइँमा खटिरहेका स्वास्थ्यकर्मीहरूमा महामारी सुरु भए ता विभिन्न किसिमको मानसिक स्वास्थ्यको समस्यासँग जुझ्नु परेको कैयौँ अध्ययनले देखाएका छन्। विश्व स्वास्थ्य सङ्गठनले 2021 गरेको एक सर्वेक्षणले पछिल्ला वर्षहरूको तुलनामा मानसिक समस्याको दर 20% बढेको देखाएको थियो। उक्त प्रतिवेदनमा डिप्रेसनको समस्या हुनेहरूमध्ये झन्डै 0.5% महामारीमा फ्रन्टलाइनमा खटिनेहरू भएको उल्लेख छ। विश्व स्वास्थ्य सङ्गठनको अनुसार संसारभरि स्वास्थ्य सेवामा कार्यरत जनसङ्ख्याको 70% महिलाहरूले ओगटेका छन्। अझ त्यसमाथि अग्रपन्थीमा खटिनेहरूमा महिलाहरू नै पर्छन्, किनभने नर्स, मिडवाइफ, सामुदायिक स्वास्थ्यकर्मीहरू, सरसफाइकर्मीहरू प्रायजसो महिलाहरू नै हुन्छन्। महामारीमा जोखिमको फ्रन्टलाइनमा रहेर काम गर्दा निकै मानसिक समस्या भोग्नु परेको बताउँछिन् वीर अस्पतालमा कार्यरत सरसफाइकर्मी हरिमाया घरतेमगर पनि। दोस्रो लहरदेखि कोभिड वार्डमा रहेर काम गर्दै आएकी हरिमायाको अनुभव पनि तितो छ। सङ्क्रमितको स्याहारसँगै फोहोर व्यवस्थापन गर्नुपर्ने भएकाले कोभिड वार्डको सरसफाइमा खटिनेहरू सबैभन्दा बढी जोखिममा थिए। सङ्क्रमितले प्रयोगमा ल्याएका सुई, औषधि, खानेकुरा र कपडाहरूबाट सङ्क्रमण छिटो सर्ने जोखिम रहेकोले सरसफाइकर्मीहरूलाई ड्युटी अवधिभर पिपी लगाएर बस्नुपर्ने बाध्यता रहन्थ्यो। बिरामीको लुगा फेरि दिनेदेखि लिएर अस्पतालको भुइँ सफा गर्नेसम्म काममा खटिने हरिमाया भन्छन्,
पहिले त हामीले त बिरामीसँगै अब बिरामीलाई अब बिरामीको डेट भए पनि हामीले स्याहार सुसार डाइभर फेरिदिने सब हामी आफै गर्छौँ होइन, अनि डेट लाँदा पनि अब सबै अब डाइभरहरू चेन्ज गरिदिने, शरीरहरू सफा गरिदिने सबै त्यो सबै हामी आफै गर्ने गर्थ्यौँ। अब के गर्ने, त्यो त एउटा बाध्यताले गर्छन् कि गर्ने रहेछन् जस्तो लाग्यो है मलाई चाहिँ बाध्यता।
हजुर, बाध्यता चाहिँ के हजुरले
कसले भने, अब मेरो श्रीमान हुनुहुन्न, अब बच्चाहरू 5 छन् होइन, 2 त बिहे भयो, उनीहरूको आफ्नो व्यवस्था त गर्छन् होइन, 3 त मैले अब यो ठाउँमा पढाउनु पर्यो, हुर्काउनु पर्यो होइन, अनि त्यस कारण अब कलेज पढ्दैछन् अनि पढाउँदैछु मैले, अनि त्यही भएर मेरो बाध्यताले चाहिँ मैले यस्तो अवस्थामा पनि मैले काम गरेको हो।
हरिमायाले सरसफाइकर्मीको रूपमा काम गर्न थालेको 5 भयो। कोभिड महामारी आउनुभन्दा अगाडि उनले अस्पतालमा काम गर्न आउनु जागिर मात्र थियो। दैनिक सङ्क्रमितको मृत्यु, आफन्तको कोलाल, अक्सिजन नपुगेर बिरामी आइसियुमा सार्दाका अनुभव आदिले अस्पतालका कोभिड वार्डहरूका ती दृश्य सम्झिन चाहदिनन् हरिमाया।
डर भनेपछि मलाई सबभन्दा पनि यो डर त लाग्ने कि होइन, तर त्यो बिरामीहरूकोलाई हेर्दा हेर्दै है सास फेर्ने गाह्रो है उनीहरूलाई, त्यो देख्दा देख्दै पनि मलाई आखिरी एक दिन मर्ने नै हो भन्ने मलाई त्यस्तो सोच हुने, तर डर त लाग्थ्यो नि लाग्नु त, अब यो कति अब आफै बिरामी भएँ। अब
दोस्रो लहरको बिचमै उनलाई पनि कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना हुनु पर्यो। अस्पतालमा सङ्क्रमणबाट बस्नका लागि सुरक्षाका उपायहरू अपनाइए पनि घरमा छोराछोरीमा आफूबाट सङ्क्रमण सर्ने डरले सताउने गरेको बताउँछिन् उनी।
म यस्तो हस्पिटलमा त्यो बेलामा म आफन्त कहाँ पनि गएन, किनभने मेरो छोरीहरूको सानसानो बच्चाहरू पनि थिए होइन, त्यही भएको कारण अब बच्चाहरूलाई छिटै सर्छ भन्ने छ नि त, त्यही भएर म गएन। म अहिले पनि म त्यति जाँदैन किनभने म कोभिड वार्डमै अब काम गरिरहेको छु, त्यही भएर।
संक्रमण फैलिनबाट रोक्नका लागि कोभिड वार्डहरूको सरसफाइलाई विशेष ध्यान दिएकोले सरसफाइकर्मीहरूले बढी खटिनु पर्थ्यो। हातले मात्रै सफा गर्न नपुग्ने भएपछि अस्पतालका भुइँ सफा गर्ने मेसिनहरू प्रयोगमा ल्याइएका थिए।
हामीले अब मैले अरू ठाउँमा देखेको के भनेपछि अरू ठाउँमा अरू हस्पिटलहरूमा मिसिनहरू लाउँदाखेरि केटा मान्छे लगाउँछन् होइन, यहाँ चाहिँ हामी आफै लगाउँछौँ होइन। अब त्यो गर्दाखेरि हामीले लगाउँदाखेरि अब हामी त यहाँ बस्छ नि त होइन, यहाँ बस्दाखेरि हाम्रो त भित्र पाठे घर हर्किने होइन, त्यो समस्या अलि त्यो चाहिँ अलि अप्ठ्यारो लागिरहेछ।
कुन चाहिँ मिसिन भन्नुभयो?
हाम्रो त्यो मिसिन छ, मैले लगाएको फोटो पनि छ नि त भिडियो
है। त्यो मिसिन के मिसिन हो त्यो चाहिँ?
खै त्यो यही सफा गर्ने मिसिन भन्छ नि, मलाई त्यति थाहा।
यो सफा गर्ने मिसिन,
यो सफा गर्ने।
संक्रमण दर उच्च बिन्दुमा पुगेको समयमा कोभिड वार्डमा खटिने चिकित्सकको भोगाइ पनि उस्तै छ। कामको चाप, समाजको फरक दृष्टिकोण, परिवार र बच्चाहरूबाट टाढा बस्नुपर्ने बाध्यताले डिप्रेसन निम्त्याएको अनुभव छ काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टर इङ्कु श्रेष्ठ बस्नेतसँग पनि। आँखा नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर बस्नेत ड्युटीबाट घर फर्किएपछि सानो बच्चाहरूसँग नजिक बस्न नपाउने क्षणले आजसम्म पनि रुवाउने बताउँछिन्।
घर गएर मैले मेरो बच्चाहरूलाई हस्पिटल गरेर बिरामी हेरेर गएर पनि होइन, पिपी लगाए पनि कति डर थियो भन न, फर्स्ट टाइमको कोभिडमा त मैले त मेरो बच्चाहरू दुइटै बच्चालाई हग गर्न नपाएको, किस गर्न नपाएको के, त्यो मलाई एकदम ठुलो हन्ट भएको छ कि। एक वर्षै हामी तिनजनाले भाइबरमा एकअर्कालाई हेरी हेरी रुई रुई एउटा कोठाबाट अर्को कोठा, म एक्लै, मेरो हस्बेन्ड एक्लै एउटा कोठा, दुइटा छोरीहरू आफै आफै बस्थ्यो आफ्नो आफ्नो कोठा, जहिले तँ रुन्थ्यौँ हामी है, तर जसरी भए पनि हामी बाँच्ने है छोरीहरू, मामु हजुर हजुर स्ट्रङ हुने है भन्थ्यो कि उनीहरूले, हजुर स्ट्रङ हुने, हजुर बाँच्ने है, मामु जसरी बाँच्ने फाइट गर्छु है, मामु फाइट गर्छु है भन्थ्यो मेरो बच्चाहरूले। अब त मेरो छोरीहरूले त सान्टा क्लजलाई विश पनि त्यही लेखेको, जसलाई पनि लेटर लेख्ने कि भगवान्लाई लेटर लेख्ने, भ्याक्सिन लगाइदिउँ मेरो मामुलाई, भ्याक्सिन लगाइदिउँ मेरो मामु फर्स्टैमा मलाई भनेर त्यस्तो गरेको थियो तिनीहरूले।
दैनिक 12 घण्टा कोभिड वार्डको ड्युटीका बीच बच्चाहरूको स्याहार निकै सकसपूर्ण रहेको बताउँछन् डाक्टर बस्नेत। चिकित्सक भएकाले नै समुदायमा नजिक पर्न डराउने, घरमा काम गर्न मान्छे नहुने भएपछि घर र काम सम्हाल्दा निकै गाह्रो भएको सुनाउँछन् उनी।
घर पनि हेर्नु पर्यो होइन, पकाइ पनि दियो, मास्क भाइजर लगाएर खाना पकाऊ, सबै ग्लोभ्स लगाएर खाना पकाऊ, अनि छोडेर हिँड, अनि त्यसपछि फेरि आफू दिने बेला मलाई यसरी लिएर दिन्थे क्या कोठामा।
डाक्टर बस्नेत जस्तै फ्रन्टलाइनमा महामारीको बेला खटिएकाहरूले घर व्यवहार पनि सम्हाल्नुपर्ने बाध्यता भएका कैयौँ महिलाहरू डिप्रेसन र सिभियर एन्जाइटी भोगिरहेको पछिल्ला अध्ययनहरूले समेत पुष्टि गरेका छन्। ब्राजिलमा नर्सहरूमा गरिएको एक अध्ययन अनुसार घरमा 10 वर्षभन्दा मुनिका बच्चाहरू भएका आमा नर्सहरूको सबैभन्दा ठूलो चिन्ता घरमा सङ्क्रमण सर्ने थियो। अग्रपन्थीमा काम गर्नुपर्ने तनावको बीच घरमा आफ्नो बच्चाहरूको सुरक्षाको पनि प्रबन्ध मिलाउनुपर्ने जटिल परिस्थितिबारे सो अध्ययनले देखाएको थियो। त्यस्तै गरी सन् 2020 चीनमा महिला स्वास्थ्यकर्मीहरूमाझ गरिएको अर्को अध्ययनले बच्चा नभएको वा एकजना मात्र बच्चा भएका महिला स्वास्थ्यकर्मीको तुलनामा दुई वा दुईभन्दा बढी बच्चा भएका महिला स्वास्थ्यकर्मीमा कोभिड महामारीको बेला डिप्रेसन र एन्जाइटीको जोखिम उच्च रहेको देखाएको थियो। खास गरी कामको उच्च चापका बीच परिवार र साथीभाइको हौसला नहुँदा स्वास्थ्यकर्मीहरू डिप्रेसनको शिकार हुनु परेको बताउँछन् वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर सरोज ओझा। उनका अनुसार अहिले पनि महामारीमा अति प्रभावित भएकाहरू कुनै न कुनै मानसिक समस्या लिएर अस्पताल पुग्न थालेका छन्। सङ्क्रमण दर लगभग शून्यमा झरिसके पनि जोखिम कायम नै रहेकोले स्वास्थ्यकर्मीहरू अझैसम्म पनि उच्च जोखिममा छन्। गएको 2 वर्षको तनावग्रस्त अवस्थासँग जुद्धै काम गरेर आफ्नो ज्यान जोगाउन सफल भएका कतिपय स्वास्थ्यकर्मीहरू अहिले पनि त्यो कहाली लाग्दो समय सम्झेर तर्सिन्छन्। डाक्टर बस्नेत सुनाउँछिन्।
पेसेन्टहरू त मन्छु यति यति स्टोरिज एभ्री डे नै नयाँ नयाँ स्टोरिज हुन्थ्यो, रुन्थ्यौँ हामी है, त्यही स्टोरिज हुन्थ्यो, यति स्टोरिज हुन्थ्यो, हरेक वार्डमा एउटा एउटा स्टोरी हुन्थ्यो, त्यस्तो कति कति देखियो, कति कति भोग्यो है, आफैले ट्रिट गरेको बिरामीहरू कति लुज गरेको देखियो, उनीहरूको फ्यामिली लुज गरेको देखियो, आफ्नो फ्यामिलीमा कतिजना लुज भयो, अब त्यो त छ, एकदम रोगको रोगै हुन्थेँ, डिप्रेस्ड हुन्थेँ म त।
2 वर्ष अघि स्वास्थ्यकर्मीहरू र विशेष गरी महिला स्वास्थ्यकर्मीहरूमा खलबलिएको मानसिक स्वास्थ्य अहिले पनि पूर्ण रूपमा सामान्य अवस्थामा फर्किसकेको छैन। अहिले फेरि चौथो लहरको चेताउने बीच नयाँ सङ्क्रमणको जोखिम त छँदैछ, तर त्योसँगै स्वास्थ्यकर्मीहरूको मानसिक स्वास्थ्य फेरि पहिले जस्तै जटिल बन्ने डर पनि उत्तिकै छ। भविष्यमा फेरि पनि यस्तो अवस्था आउँदा स्वास्थ्यकर्मीहरूले भोग्नु परेको चुनौतीलाई कसरी सम्बोधन गर्न सकिन्छ? विपदको समयमा तुलनात्मक रूपमा महिलाहरू किन बढी प्रभावित हुन्छन्? डाक्टर रिङ्कु, नर्स अमृता र सरसफाइकर्मीहरूमा एका भगाइहरू सुन्दा आउने दिनहरूमा पनि यस्तो जोखिमयुक्त परिस्थितिमा महिला स्वास्थ्यकर्मीहरूको घर र काममा आउने दोहोरो जिम्मेवारी कसरी कम गर्न सकिन्छ होला?
Thank you, Manju. That was Manju Taylor, a reporter at Naya Patrika currently. Wale amro lagi ladinu bhayeko interviews, the voices, and her reporting her experiences that she shared at the beginning of the episode. We're very grateful for that.
Please follow Bozu Bazai for more updates and interesting episodes on Facebook, Instagram, Twitter. And you can also support our work by becoming a patron. More information on patreon.com/Bozu Bazai. Thank you.
Thank you, everyone. Bye.
Bye.